Salawat po lang. أعوذ بالله من شر الشيطان اللعين الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الصلاة والسلام على رسوله الكريم وأهل بيته الطيبين الطاهرين وأصحابه المنتجبين یہ مہینہ امام زمانہ سے مخصوص مہینہ ہے اس لیے کہ اس مہینے کی 15ویں تاریخ کو امام زمانہ کی ولادت کی تاریخ تھی لہٰذا اسی مناسبت سے یہاں پر معرفت امام زمانہ کے متعلق یہ ورکشاپ چل رہا ہے اور آج شام میں مغربین کے بعد جو ہے عبادت خانے حسینی میں جشن امام مہدی مقرر ہوگا جشن امام زمانہ کے عنوان سے اب زنانہ بھی پیچھے بیٹھ سکتا ہے امام کی معرفت جو ہے وہ ضروری ہے جشن میں ہم آتے ہیں سن کے چلے جاتے ہیں لیکن ہم کو پتہ نہیں چلتا ہے کہ امام کے متعلق بہت ساری باتیں ہیں جو لوگ نہیں جانتے ہیں تو ہمیں چاہیے کہ امام زمانہ کی صحیح معرفت حاصل کریں اس کے لیے ایک دو جلسے میں ایک دو درس میں ہونے والا نہیں ہے بلکہ کئی کلاسز چاہیے کہ ہم کو امام زمانہ کی معرفت حاصل کریں پہلے یہ سمجھیں کہ امام زمانہ کا تصور یا امام مہدی کا عقیدہ صرف شیعہ لوگ رکھتے ہیں یا جو ہے یہ عقیدہ تمام مسلمانوں کے اندر پایا جاتا ہے تو کئی لوگوں کو اس بات کا کی اطلاع نہیں ہے سارے مسلمان امام مہدی کو مانتے ہیں معلوم سارے مسلمان چاہے سنی ہو چاہے وہابی ہو سب کے پاس یہ روایتیں موجود ہیں کہ قیامت سے پہلے امام زمانہ کا ظہور ہوگا امام آئیں گے امام مہدی کا قیام ہوگا امام مہدی ظہور کریں گے ہے نا لیکن اب فرق اس میں ہے اس بات پر ہے کہ اہل سنت کی اکثریت یہ کہتی ہے کہ امام مہدی پیدا نہیں ہوئے پیدا ہونے والے ہیں پیدا ہوں گے اور جو پیدا ہوں گے وہ بھی یہ مانتے ہیں کہ وہ کسی اور کی نسل سے نہیں ہوں گے بلکہ اولاد فاطمی ہوں گے وہ رسول اللہ کے فرزند ہوں گے امام حسن امام حسین چوتھے امام پانچویں امام چھٹے امام یہاں تک کہ امام حسن عسکری کی اولاد سے ہوں گے یہاں تک قائل ہیں کہ امام مہدی امام عسکری کی اولاد میں سے پیدا ہوں گے یہ اہل سنت کہتے ہیں تو یہ اہل سنت کے پاس بہت ساری روایتیں موجود ہیں شیعوں کا خاص عقیدہ یہ ہے کہ امام مہدی پیدا ہو چکے ہیں اور اس وقت بھی موجود ہیں بس فرق اس بات کا ہے کہ غیبت دو قسم کی ہوئی ہے ایک غیبت صغرا ہوئی ہے جس میں غیبت صغرا میں چار نائبین امام کے رہے ہیں جس سے امام ملاقات کیا کرتے تھے غیبت صغرا کے بعد میں پھر غیبت کبرا ہوئی غیبت کبرا کا سلسلہ آج تک جاری ہے اور دم ظہور تک جاری رہے گا جب تک امام کا ظہور نہیں ہوا اس وقت تک غیبت کبرا کا دور چلے گا اس غیبت کبرا کے دور میں آپ کی نمائندگی ان لوگوں کے حوالے کی گئی ہے جو مجتہدین جامع و شرائط ہیں وہ لوگ امام کی نمائندگی کرتے ہیں جو لوگ بھی اپنے نفس پہ کنٹرول رکھتے ہیں علم رکھتے ہیں احادیث نبوی کو جانتے ہیں اہل بیت کے روایات کو جو جانتے ہیں وہ لوگ عوام کو اور شیعوں کو غیبت امام میں مسائل سے آگاہ کریں گے اور سوالات کے جوابات دیں گے دینی اور شرعی احکام وہ لوگ سمجھائیں گے غیبت کبرا کے زمانے میں تو اصل نظریہ یہ ہے کہ امام مہدی کی ضرورت کیوں ہے امام مہدی جو ہے قیامت سے پہلے امام کا ظہور ہوگا اور امام دنیا کو عدل و انصاف سے بھریں گے یہ روایتیں سنیوں کے پاس بھی ہیں شیعوں کے پاس بھی ہیں کہ دنیا میں جب ظالم حکمران رہیں گے پوری دنیا میں, تو اس دنیا کے ظالم حکمرانوں سے امام قیام کریں گے اور حکومت اسلامی قائم کریں گے, پوری دنیا میں انصاف کی عدالت کی کا نفاذ کریں گے, سمجھا؟ پوری دنیا میں, پوری دنیا انسانیت کو, کیونکہ لوگ جو ہے اپنے بادشاہوں کے ظلم کے نیچے تھک چکے ہیں, ظالموں سے تھک چکے ہیں, اس وقت انہیں نجات کی آرزو ہے, نجات چاہ رہی ہے قومیں, نجات چاہ رہی ہیں ظالموں سے, نجات چاہ رہی ہیں. اب جب دنیا ظلم کو سہ سہ کے تھک جائے گی, تو اس وقت ایک ایسے نجات دہندہ, نجات دینے والے کی آرزو کرے گی اور دعا کرے گی کہ پروردگار ایک نجات دینے والے کو بھیج دے تاکہ ہم سب کو نجات ملے. جب ظلم بہت بڑھ جائے گا اور ظلم سہ کے لوگ جو ہے عاجز ہو جائیں گے کہ اب ظلم سہا نہیں جا رہا ہے, اب ناانصافی بے عدالتی بڑھ چکی ہے, تو امام آ کر عدالت کا نفاذ کریں گے اور اس کے لیے قیام کریں گے. قیام کریں گے یعنی جنگ کے لیے تلوار کھینچ لیں گے اور ان حکومتوں سے جنگ کریں گے. ایسا نہیں کہ عام آدمیوں کو کاٹ ڈالیں گے, نہیں, بلکہ حکومتوں سے جنگ لڑیں گے اور ظالم حکمرانوں کا خاتمہ کریں گے, یزیدیت کا خاتمہ کریں گے. امام حسین کیا کیے تھے؟ کیا راستے میں چلتے وقت میں ہر ایک کو مارتے ہوئے چلے گئے تھے؟ نہیں, یزید کی حکومت کا تختہ الٹنا چاہ رہے تھے تاکہ اسلامی حکومت کا نفاذ ہو سکے. جو آرزو امام حسین کی تھی وہ پوری نہیں ہو سکی نا, اس آرزو کو امام مہدی پورا کریں گے. حضرت علی کی آرزو کیا تھی؟ حضرت علی کی تمنا کیا تھی؟ ایک انصاف والی حکومت, ایک عدل و انصاف کی حکومت قائم کرنا, یہ امام کا مقصد تھا. لیکن کیا امام اپنے مقصد میں کامیاب ہوئے؟ نہیں ہو سکے, اس لیے کہ شام کا گورنر بغاوت کر دیا. امام علی جس وقت برسر اقتدار آئے اور شہادت تک وہ اپنی جگہ سے نہیں ہٹا. امام سے پہلے بھی وہ اقتدار پہ تھا, امام کی شہادت ہو گئی اس کے باوجود بھی شام کا گورنر جو امیر شام تھا معاویہ, وہ اپنی جگہ پہ بیٹھا رہا. تو شام کے اندر جو امیر المومنین چاہتے تھے کہ شام میں اسلامی حکومت قائم ہو, قرآن کی حکومت قائم ہو, یہ امام علی کا خواب پورا نہیں ہو سکا. امیر المومنین کے اقتدار پہ آتے ہی جنگ جمل شروع ہو گئی, جنگ صفین شروع ہو گئی, ہے نا, جنگ نہروان شروع ہو گئی. امیر المومنین کو الجھا دیا گیا اور وہ بیت المال کی تقسیم جیسا چاہتے تھے ویسا نہیں کر سکے. اسی درمیان, اسی جد و جہد میں حق کے نفاذ کے لیے لڑتے لڑتے امیر المومنین شہید ہو گئے. یہی ابھی صفین کی جنگ ختم نہیں ہوئی تھی, صفین کی جنگ کے درمیان میں امیر المومنین شہید ہو گئے. ایسے ظالموں سے جنگ لڑتے لڑتے امیر المومنین کی شہادت ہو گئی. اس کے بعد میں امام حسن کوششیں کریں, امام حسن نے کئی مرتبہ حملے کیے, کئی مرتبہ لشکر لے کے نکلے, کئی مرتبہ کوشش کرے کہ ظالموں سے کا خاتمہ کریں, لیکن نہیں ہو سکا. وقت, حالات سازگار نہیں تھے, زمانہ تیار نہیں تھا, لوگ امام کی بات کو سننے کے لیے تیار نہیں تھے, محشور نہیں تھے, لوگ سمجھ ہی نہیں پا رہے تھے. اب ہم 1400 برس کے بعد ان حالات کو دیکھ کے سمجھتے کہ جو حضرت علی کا لوگ کیوں ساتھ چھوڑ دیے ہوں گے, اس لیے کہ ہم 1400 برس کے بعد ہم سمجھ رہے ہیں. اب ہم پہچان چکے ہیں امیر المومنین کی ایسی شخصیت تھی, اس دور کے لوگ نہیں سمجھتے تھے, معمولی سمجھتے تھے, ہمارے جیسا بھی نہیں سمجھتے تھے حضرت علی کو. یعنی عام معمولی آدمی بھی نہیں سمجھتے تھے, اس سے بھی کم سمجھتے تھے. یعنی حضرت علی اگر سلام کرتے تھے کسی کو تو لوگ جواب بھی نہیں دیتے تھے, اتنی قدر بھی نہیں کرتے تھے, اتنا احترام بھی نہیں کرتے تھے. تو وہ زمانہ جو تھا وہ حضرت علی کو درک نہیں کر سکا, ان کو سمجھ نہیں سکا, لوگ ان کی بات کو تسلیم نہیں کر سکے, لوگ ان کا ساتھ نہیں دیے. इमाम हसन के साथ भी यही हुआ। इमाम हसन को तन्हा तरीन सरदार कहा जाता है, वो तन्हा सरदार बन के थे, उनका लश्कर कोई नहीं था, समझे। लोग क़याम के लिए तैयार नहीं हो रहे थे। इमाम हुसैन 72 का लश्कर लेके इतने इतनी बड़ी हुकूमत से कैसे जीत सकते थे ज़ाहिरी तौर पे, जब तक कि जो है हज़ारों का लश्कर उनके साथ ना आता। जितना उनके पास था उससे ज़्यादा जो है इमाम हुसैन के साथ अगर लश्कर आता तो यजीद को शिकस्त दे सकते थे ना, पूरे लश्कर को भगा सकते थे। लेकिन ये लोग शहीद हो गए, लेकिन वो लश्कर जिंदा रहा और वो लश्कर फतहयाबी के झंडे लहराया कि हम इमाम हुसैन का गलबा हासिल करके नऊज़ बिल्ला बागियों को शहीद कर दिए, बोल के वो लोग क्या किए, मस्जिदें तक बनाए खुशी में। 4 मस्जिदें कूफे के अतराफ में बनाए थे कि हम इमाम हुसैन का कत्ल कर दिए, बोल के खुशी के मारे मस्जिदें बनाए अल्लाह का शुक्राना अदा करने के लिए कि हम बागियों पर फतहयाब हो गए। बोले जब इमाम ज़माना का ज़हूर होगा तो उन मस्जिदों को ख़त्म कर देंगे, तोड़ देंगे। अभी भी नहीं है वो मस्जिदें, लेकिन अभी भी टूट चुकी हैं, लेकिन हो सकता है कि कल ज़हूर तक कोई जो है ना दुश्मन अहले बैत उन मस्जिदों को फिर से जो है ना बना दे, क्योंकि अभी भी जो है दुश्मनान इमाम हुसैन पैदा हो रहे हैं, यजीद को मानने वाले अभी भी पैदा हो रहे हैं, है ना। जैसे ये वहाबिया हैं, ये जो है ना बनी उमैया को मानते हैं, यजीद को भी मानते हैं, तो हो सकता है कल के दिन ये लोग वैसी मस्जिदें बना दें, तो इमाम आके उन मस्जिदों को तोड़ देंगे। क्यों? इसलिए कि ये मस्जिदें जो बनाई गई थी ये इमाम हुसैन के कत्ल की खुशी में बनाई गई थी ना, तो इमाम उसको तोड़ दें। कोई और इमाम को अल्लाह इतना इख्तियार देगा और इतने तरफदार देगा कि जिसकी वजह से इमाम तन्हा नहीं रहेंगे, इमाम को इतने सिपाही मिल जाएंगे, इमाम को जो है इतनी ताकत मिल जाएगी कि इमाम पूरी जालिमों का सफाया करेंगे और जब तक इंसाफ ना बरपा करें शहीद नहीं होंगे। शहादत इंसाफ बरपा करने के बाद होगी इमाम की, लेकिन जैसा इमाम हुसैन लड़ते हुए शहीद हो गए, किसी जंग में इमाम शहीद नहीं होंगे बल्कि दुश्मनों पर गलबा पाएंगे। यानी जो आरजू इमाम हुसैन की थी वो आप पूरा करेंगे। इसीलिए इमाम ज़माना को कहते हैं कि मुंतकिम खूने हुसैन या सार अल्लाह, है ना। खून इमाम हुसैन का बदला नहीं लिया गया ना अभी पूरी तरह से, इमाम हुसैन के खून का बदला लेंगे और इमाम हुसैन अलैहिस्सलाम की जो आरजू थी यानी यजीदों का सफाया वो इमाम करेंगे। और ये कोई छोटी मोटी बात नहीं है, ये छोटा मोटा मसला नहीं है। यानी इस वक्त दुनिया में आप बताइए कितनी हुकूमतें हैं जो सब के सब अक्सरियत जालिम हुकूमतों की है, अफ्रीका के ममालिक में, ऑस्ट्रेलिया में, अमेरिका में, यूरोप में, जितनी हुकूमतें हैं सब जालिम हुकूमतें हैं, सब तागुती हुकूमतें हैं। यहाँ तक के मुसलमान जो हुक्मरान हैं वो भी जालिम हैं। अब आप देखेंगे सऊदी अरब में जो हुकूमत है जालिम हुकूमत है, कतर में जो हुकूमत है वो जालिम हुकूमत है, दुबई में जो हुकूमत है जालिम हुकूमत है। सबसे बड़ी अय्याशी जो होती है वो दुबई वगैरह तुर्की इस्लामी ममालिक में होती है, यानी मुस्लिम ममालिक भी दीन से हट चुके हैं, मुसलमानों के ममालिक में दीन से लोग हट गए हैं, पर्दा नहीं करते। आप जाके देखिए कुवैत में पर्दा नहीं होता, दुबई में नहीं होता, कतर में नहीं होता। ये जब सबके सब इस्लामी मुल्क है ना, ये अपने को मुसलमान बोलते हैं, अपने को जो है ना अल्लाह को मानने वाला रसूल का कलमा पढ़ने वाला बोलते हैं, लेकिन ना रसूल की बात सुनते हैं ना अल्लाह की बात सुनते हैं। जो कानून चलता है, जबकि वहाँ पे 100% मुस्लिम से 90% मुस्लिम है, लेकिन कानून कुरान का नहीं चलता, कानून जो है अल्लाह का नहीं चलता, उनका अपना बनाया हुआ कानून चलता। तो ये जिसकी वजह से लोग जो है जुल्म के अंदर वो हैं, कुचले हुए हैं, गरीबों को उनका हक नहीं मिल रहा है, कमज़ोर लोगों को जो है कमज़ोर लोगों को कुचला जा रहा है ना, जो कमज़ोर लोग हैं उनको और कुचला जा रहा है। तो ये जो जुल्म हो रहा है, जो लोगों का हक मारा जा रहा है, एक एक जो है हुक्मरान जो तबका है, जो गवर्नमेंट में ऊपर के लेवल के जो लोग हैं, पूरी पूरे मुल्क की दौलत वो लोग खा रहे हैं, और जो तकसीम होना चाहिए था वो सही तकसीम नहीं हो रही है, तो जुल्म हो रहा है ना। तो जब तक ये हुकूमत खत्म नहीं होगी जुल्म की, लोगों को इंसाफ नहीं मिल सकेगा। आप कितना इंसाफ दिलाएंगे? जब तक हुकूमत आपकी करप्शन रहेगी, हुकूमत सही होगी तो स्कूल खुलेंगे, है ना, तालीम आम होगी, पैसा सही तकसीम होगा, तो सब लोगों में जो है बराबर बटेगा, तो सारी मुश्किलात हल हो जाएगी। लेकिन जब एक तबका पूरी दुनिया की दौलत समेट लेगा, क्योंकि इन्हों बादशाह है, इनका ही मुल्क है, इन्हों जो चाहे कर सकते हैं, जबकि कोई बादशाह उदेशा नहीं है, सब जमीन अल्लाह की है, जो जितना काम करेगा उसकी जमीन उतनी होगी। तो ये लोग जुल्म कर रहे हैं। इमाम आकर इन कौमों को जो जुल्म के तहत दबे हुए हैं, इनका खात्मा करेंगे। समझ रहे हैं? तो एक बात यह है कि अगर आपको शरीयत नाफिज करना है, दीन नाफिज करना है, दीन के ऊपर अमल करवाना है, तो हुकूमत हासिल करना जरूरी है। जब तक आपके पास हुकूमत नहीं रहेगी, आप जो है कौम में सही तौर के ऊपर अदालत नहीं कायम कर सकते, इंसाफ नहीं कायम कर सकते। इंसाफ कायम करने के लिए हुकूमत चाहिए, और हुकूमत आपके हाथ में आसानी से आने वाली नहीं है। इसके लिए क्या करना पड़ेगा? जितने कमजोर कौम है सबके सब उठना पड़ेगा, सबके सब मिलके जो है इस जालिम हुकूमत को खत्म करके एक इंसाफ की हुकूमत कायम करना पड़ेगा, ठीक है ना। तो ये काम इमाम जमाना आने के बाद होगा। और यकीनन इमाम जमाना को इतना जो है इख्तियार होगा कि बहुत सारे काम इमाम जो है वो करेंगे, और जो है लोग उनका साथ देंगे। उसके लिए जो है हमें तैयारी करने की ज़रूरत है, इमाम के मददगार बनने की ज़रूरत है, कि जो है हम इमाम के मददगारों में शामिल हो जाएं, कि जब इमाम उठें तो हम उनके साथ उनका साथ दें। उसके लिए हमको जो है तैयारी करना है, यानी जहूर की तैयारी करना है कि इमाम का जहूर होगा। अगर हम उससे पहले मर गए तो तैयारी करते हुए मर गए, हमारी आने वाली नस्ल और तैयारी करेगी और तैयारी करेगी, जो भी मिलेगा उसके अंदर हमारा भी शुमार होगा, क्योंकि हम भी इंतज़ार इमाम का जो है कर रहे थे। तो इंतज़ार कैसा करते? कोई मेहमान आने वाला है तो कैसा इंतज़ार करते? तो पका के इंतज़ार देखते, झाड़ू वाड़ू सब देते, इमाम आ रहे, मेहमान आ रहे हैं, मेहमान आ रहे हैं, उसकी तैयारी करते रहते, और झाड़ू देते देते एक जने मर जाते, टाइम हो जाता अभी तक नहीं है, फिर उसके बाद दूसरे जने हो जाते, लेकिन वो सब तैयारी करने वालों में शामिल है। इतना टाइम हो गया तैयारी करते करते करते, अभी काम ख़त्म ही नहीं हुआ, अभी तैयारी मुकम्मल ही नहीं हुई। तो इसी तैयारी के दौरान जो भी मरेगा वो भी, उसका भी शुमार इंतज़ार करने वालों में होगा। और इंतज़ारुल फरज अफजलुल इबादा, इमाम का इंतज़ार करना सबसे बड़ी इबादत है। इंतज़ार करने का मतलब खाली बैठ के ऐसा इंतज़ार कर लेते नहीं बैठना है, हाथ पे हाथ धरे अब इंतज़ार कर रहे हैं, ऐसा इंतज़ार नहीं होता है। इंतज़ार के लिए आपको मेहनत करना पड़ता है, जैसा मेहमान के इंतज़ार कर रहे हैं तो खाली बैठ के इंतज़ार नहीं करते आप, खाली बैठ के इंतज़ार करते हैं नहीं, इमाम मेहमान आने वाले हैं तो आप जो है सफाई करेंगे, बिछाएंगे, पकाएंगे, दस्तरखान बिछाएंगे, सौदा लाएंगे, तभी पकेगा ना, खाली पक जाएंगे क्या? फिर सौदा लाओ, पकाओ, कितना मसला है। ये सब करके दस्तरखान बिछा के अब इंतज़ार देखेंगे कि आते ही दस्तरखान मेहमान आने वाले हैं, बस अभी आने वाले हैं। हम ऐसी तैयारी करें कि आने वाले बहुत देर से नहीं, बस अभी आने वाले हैं, तो कैसा तैयारी करता आदमी? वैसे तैयारी कर। अब जैसा मिसाल के तौर पे इस्तकबाल करना है, माह रमजान आने वाला है, हाँ आने वाला है, हाँ इंतजार देख रहे हैं, कैसा इंतजार देख रहे हैं? हाथ पे हाथ बैठ के इंतजार देख रहे हैं। माह रमजान आने वाला है तो अभी से तैयारी शुरू करें। तैयारी क्या? अभी से कुछ रोजे रहना शुरू कर दें, ताकि फिर जो है माह रमजान आया तो आपको मुश्किल ना हो रोजे रहने में। वैसे तैयारी होती है, रोज़ों की तैयारी, रोज़ा रहते हुए तैयारी करते हैं। तैयारी करना रोज़े के बोल के क्या करेंगे, खाली बैठ के खाना खाते हुए इंतज़ार देखेंगे। माह रमजान के इस्तकबाल जो है वो रोज़ा, रोज़े के ज़रिए से इस्तकबाल करना, कम से कम एक आध रोज़ा रह के इस्तकबाल करना कि हम अभी तैयारी कर रहे हैं माह रमज़ान की, ऐसा है। तो इमाम ज़माना का इंतज़ार भी ऐसा होता है कि इमाम आएंगे तो क्या करेंगे, कुरान की हुकूमत कायम करेंगे ना, तो हमको अभी से तैयारी करना है, जहूर की तैयारी करना है, अपने आप को आमादा करना है कि इमाम के जहूर के लिए अपने आप को तैयार करना है, समझे आप। मिसाल के तौर पे इमाम आएंगे तो जो हुक्म देंगे हुक्म के लिए हमको तैयार होना है, अगर इमाम उठने के लिए बोले तो उठना है, बैठने के लिए बोले तो बैठना है, ठीक है ना। तो अब सवाल ये है कि क्या इमाम ज़माना जब आएंगे तो कुरान के खिलाफ हुक्म देंगे, कुरान के खिलाफ बोलेंगे या कुरान के मुआफिक बोलेंगे, कुरान के मुआफिक। तो आज जो लोग कुरान की बात नहीं सुन रहे हैं, कल वो इमाम ज़माना की बात क्या सुनेंगे। हम तो, हमारा दावा तो ये है ना कि हम इमाम आएंगे तो इमाम की बात सुनेंगे, तो इमाम आएंगे तो क्या बात बोलेंगे, कुरान की बात बोलेंगे ना। तो अभी से तैयारी करो, यानी अभी से कुरान के हुक्म पर अमल करना शुरू करो, थोड़ा थोड़ा सा ही अमल करना शुरू करो, तैयारी करो अभी से, क्योंकि इमाम आने के बाद में इसी को पाबंद करेंगे। आज जो हम ऐसी नमाज पढ़ ले रहे हैं, इमाम आके ताकीद करेंगे कि मस्जिदों में आके नमाज पढ़ना, सब जने पूरे मुझे नजर आना चाहिए बोलेंगे, पूरे इज्तिमा एक हुक्म देंगे इमाम। मिसाल के तौर पर जुमा को वाजिब करार दे दे, इमाम जब आएंगे तो नमाज जुमा वाजिब। अब जो है वाजिब तखीरी है, इख्तियार है आपके, जोहर को वाजिब की नीयत से पढ़े या जुमे को, लेकिन इमाम आने के बाद में जुमा वाजिब ऐनी हो जाएगा। यानी इमाम आएंगे तो और जो है ना इस्लाम के ऊपर अमल करने को, वरना अगर आपको पहले से तैयारी नहीं है इस्लाम पे अमल करने की, पहले से बुरखा उड़ने की आदत नहीं है, अचानक इमाम आके बोले कि बुरखा उड़ो तो कैसा उड़ेंगे भैया, पहले से तैयारी नहीं है आप, कभी बुरखा उड़े नहीं आप, कभी हिजाब करे ही नहीं, तो जो हमेशा नंगे फिरने वाले हैं उनको बोले फौरी जो है ना आप लोग ढांप लो अपने आप को, चादर ना उड़ लो तो कैसा उड़ेंगे लोग, पहले से तैयार रहना है, इसी को कहते हैं तैयारी करना, यानी समझा, तैयार रहना है। तो जो हमेशा जो नंगे फिरते रहते उनको फौरी जो है बुरखा पड़ने वाले तो लोग पहन के फिरते, उनको चलने ही नहीं आता रास्ते में। उसके लिए तैयारी करना है, ऐसा है। अब क्या है, इस्लाम पे ऐसे ही चल रहे हैं हम लोग, तैयारी नहीं कर रहे हैं, एकदम पक्के मुसलमान नहीं बन रहे हैं अभी। तो जब नहीं बनेंगे तो फिर इमाम का साथ कैसे देंगे, क्योंकि इमाम जब आएंगे तो इस्लाम को सख्ती के साथ नाफिज करेंगे। अभी बोल रहे अरे गिच्छियों में नहीं जाना उतनी, इमाम जब आएंगे तो पूरे सख्त तौर के ऊपर इस्लाम नाफिज करेंगे, मुकम्मल अदालत कायम करेंगे, समझे बात। अब अपने पास कैसा है, महरम ना महरम का कोई फर्क ही नहीं है अपने पास, है घरों में चचेरे भाई आए, देवर आए, जेठ आए, सबके सामने बाला, बाहर निकले तो बुरखे उड़ के निकलते, घरों में देवरों के सामने कैसा रहते, कैसा रहते देवरों के सामने, बेपर्दा रहते, पूरे बाला दिखते रहते, पूरा जिस्म दिखते रहता, सबके सामने जैसा फिरते रहते, देवर आए हुए हैं बल्कि घर में बुला लेते, देवर नामहरम है ना, जेठ नामहरम है ना, चचेरा भाई नामहरम है ना, तो चचेरा भाई के सामने अरे इधर आओ सकीना, इधर आओ शहाना बोलते आ जाते, ऐसे ही आ जाते। कौन बोले तो हमारे भाई हैं, कौन से भाई बोले तो फुफेरे भाई है, फुफेरे भाई तो फुपी क्या बेटा बोलना, उनको भाई ने बोलना, भाई जो नहीं बोलना, असल छिड़ जाने दो उन लोगों को, फुप्पू के बेटे बोलना, आप हमारे फुप्पू के बेटे बोलना, भाई नहीं है सगे भाई है, सगे भाई है, सगे भाई को भाई बोलते हैं, सगे भाई से शादी नहीं हो सकती, हो सकती फुफेरे भाई से, हो सकती हो सकती नहीं हो सकती, हाँ हो सकती, तो फिर वो नामहरम है ना, तो फिर नामहरम के सामने ऐसी कैसा निकल जाता है, समझे? इमाम आएंगे तो उसके बाद कोई ऐसा काम नहीं कर सकेंगे। अब जिस तरीके से इस्लाम पे अमल कर ले रहे, खाली मुंह बोले मुसलमान है, अपन क्या है, सच्चे मुसलमान नहीं है, खाली मुंह बोले मुसलमान है, जबान से बोल रहे मुसलमान है बोल के बोल रहे, मगर हकीकत में मुसलमान है। आज नमाज पढ़े आप, पढ़े पक्के नहीं है? अब तैयारी करना है, अब से वुजू सीख लो, अब आप तैयारी करो, यानी इमाम आने की तैयारी करो। कैसा करना भी तैयारी करो, तो यानी अभी तक जो है ना नमाज नहीं सीखे थे, वुजू करना सीखे थे, वुजू करना आता आपको, तैमूम करना आता, गुस्ल आता, नहीं आया तो अब से सीख लेना, तैयारी शुरू करना। यानी जब इमाम आएंगे तो वुजू करना पड़ेगा ना, इमाम आएंगे तो ऐसे चले जाएंगे इमाम के पास, गुस्ल वुजू सब माना चाहिए ना। इमाम आएंगे तो क्या करेंगे, शराब पिलाएंगे या नमाज पढ़ाएंगे, नमाज तो फिर तैयारी करना ना नमाज की, तो तैयारी शुरू कर रहे हैं। अब ये इसको तैयारी इसको बोलते हैं, यानी वुजू नहीं आता तो वुजू सीख लें, नमाज नहीं आता तो नमाज सीख लें, रोजा नहीं रहते थे अभी तक तो रोजा रहना सीख लें, क्योंकि इमाम आने वाले हैं, ऐसा इमाम के लिए तैयारी करें, समझे? अगर अगर जो है नाइंसाफी करते थे तो छोड़ दें, बुराई करते थे तो छोड़ दें, ये है तैयारी, जहूर के लिए तैयारी, जहूर की आमदगी, अपने आप को प्रिपेयर कर, जहूर के लिए तैयार करना, तो कितना बड़ा काम है, परफेक्ट मुसलमान बनना है। आप औरत है ना, परफेक्ट औरत बनना है। एक एक औरत को किस तरीके से जो है ना रहना चाहिए, वो सब चीजें सीखना चाहिए, कामिल मुसलमान बनना चाहिए, सच्चे दावे, खाली मुंह बोले नहीं, दावा कर रहे हैं और नमाज पढ़ नमाजी है नहीं, हकीकत में नमाजी बनना है, हकीकत में रोजेदार बनना है, झूठे नहीं, झूठे रोजेदार नहीं, रोजे रहते बोले तो हम रहते नहीं, झूठ नहीं बोलना है, वाकई पूरे 30 दिन के रोजे रहना है, छुट गए तो बाद में रहना है, बीमार पड़ गए नहीं रह सकते हैं तो ठीक है बाद में रहना है, जिससे बीमारी में रोजे छूट जाते हैं ना, सफर में रोजे छूट जाते हैं, रोजे छूट सकते हैं, रोजे छूट जाते हैं या बीमारी में या जो है ना मसला है नहीं रह सकते, ठीक है नहीं रहना, बाद में रहना है, रोजा जरूरी है, समझ रहे? इसको कहते हैं तैयारी करना, ये है तैयारी, महरम नामहरम का फर्क समझना, अहकाम सीखना, अहकाम इस्लामी सीखना, शरीयत सीखना, मुझे तैयारी करना है बोल रहा है आपको। हो सकता है इमाम जहूर हो जाएंगे तो हमको एग्जाम देना पड़ेगा, हो सकता है मतलब वो जमाना एग्जाम का रहेगा, इमाम आते बोलेंगे चलो नमाज पढ़ो, आप बोलेंगे मेरे को नमाज नहीं आता बोलेंगे, इमाम बोलेंगे चलो गुस्ल करके आप लोग, नहीं गुस्ल ही नहीं आता मौला बोल, तो समझ रहे? तो बोलेंगे फिर तुम लोग तैयारी नहीं करे क्या मेरे आने की, तुमने नहीं नहीं करे, ऐसी गफलत में बैठे हुए थे, समझ रहे? जैसा एग्जाम की तैयारी नहीं करते वैसे ही इमाम के आने की तैयारी शुरू करना है, घर को हमेशा नजिस रखते गंदा रखते फला, अभी तैयारी शुरू करना, इमाम आएंगे तो बर्दाश्त नहीं करेंगे हमारे, अपन जैसा ऐसा आदत बना लिए हैं ऐसा ऐसा पसंद नहीं करेंगे इमाम, ये क्या बना लिखे रखे बोलेंगे, मैं यहाँ नहीं आता बोलेंगे, ये क्या है ये बोलेंगे, नजाफत तो निस्फुल ईमान, नजाफत पाकिजगी आधा ईमान है, साफ सुथरा रहना, कपड़े साफ पहनना है, जिस्म साफ, कपड़े साफ, घर साफ, लिबास साफ, बच्चे साफ, सब साफ, पूरी सफाई, इस्लाम में ये सब सीखना है, तब तैयारी करना है, सफाई की तैयारी, अपने आप की तैयारी, बदअखलाकी, गालियाँ मुँह में हैं, आँखों में वो है, कानों में गाने सुनने की आदत है, ये सब रहेंगे तो फिर ईमान के लिए तैयारी क्या है? तो तैयारी करो, अगर गाने सुन रहे हैं तो गाने सुनना छोड़ दो, वरना फिर ईमान की आवाज़ असर नहीं करेंगी कानों में, समझ रहे? तो इसके लिए यही, इसी चीज़ का नाम तैयारी है। अब बोलेंगे तैयारी करना हो तो कैसा तैयारी करना, क्या करना, समझ रहे हैं आप? अहकाम सीखिए, शरीयत मालूम करिए, उसके ऊपर दीन पे अमल करिए, लोगों को दीन सिखाइए, लोगों को दीन समझाइए, आपका फरीजा है, आप समझाइए लोगों को, अच्छी बातें बताइए, माहौल को सुधारिए, इमाम की खिदमत करिए। इसको बोलते हैं इमाम की खिदमत करना, इमाम के सिपाही बन जाना, यानी इमाम जो काम करवाने वाले हैं आप उनके सिपाही बन जाना। इमाम क्या चाह रहे हैं वो आप करना, इमाम जो चाह रहे हैं, इमाम क्या चाह रहे हैं, नेकी फैलाना चाह रहे हैं, तो आप भी उनके सिपाही बन जाना, यानी अगर आप भी नेकी फैला रहे हैं तो आप उसके सिपाही बन जाएंगे इमाम के। इमाम बोलेंगे तुम मेरे सिपाही हैं, तुम मेरा काम अंजाम दो, वहाँ पर ये काम अंजाम दो, यहाँ पर ये काम अंजाम दो, फिर आपसे इमाम काम लेंगे, वरना आपसे कैसे काम लेंगे? जो तैयार है उनसे काम लेंगे, जो एकदम परफेक्ट हो चुके हैं उनसे काम लेंगे, हर एक से कैसे काम लेंगे, समझ रहे हैं आप? तो लिहाजा इमाम की हुकूमत से पहले दुनिया में जुल्म रहेगा, दुनिया में जो है नाइंसाफी रहेगी, दुनिया में जो है ना बेअदालती रहेगी। आप देख रहे हैं इस वक्त जुल्म कितना है, इकनॉमी निज़ाम किस कदर बिगड़ा हुआ है, तकसीम सही नहीं हो रही है, जो है ना सब चीज़ें जो है ना बदली हुई हैं, आदमियाँ चोटियाँ चोटी डाल रही, औरतें जो है बाल खोल लेके फिर रही है ना, औरतें जो है ना पैंट बुशर्ट पहन के फिर रही, जींस पैंट पहन के फिर रही, और मर्दों जो है ना साड़ियाँ पहन के शलवारें पहन के फिर रही है ना, समझे? ये सब चीज़ें उल्टी हो गई हैं। इमाम आकर ये सारे निज़ाम को बदल देंगे, इकनॉमी निज़ाम बदल देंगे, तालीमी निज़ाम बदल देंगे, सारे निज़ाम को बदल के उसी को बोलेंगे इनकलाब लाएंगे इमाम, इमाम का इनकलाब, इनकलाब महदी, हुकूमत महदी, हुकूमत साहिब ज़मान, हुकूमत इमाम ज़मान, उसके लिए तैयारी करना है। यही इमाम खुमैनी यही काम करे, तैयारी करो बोले, इमाम के ज़हूर का मुकदमा फराहम करो बोले, अपन आदत तो डालो इस एक 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 जो है ट्रायल तो लो हुकूमत इस्लामी का, एक ऐसा जो है हुकूमत इस्लामी में कैसे जिया जाता है बोल के एक एक पहले तैयारी तो करो, उसके बाद उस तर्ज की हुकूमत पूरी दुनिया में, अभी तो खाली ईरान में कायम हुई, पूरी दुनिया में तो नहीं हुई ना, हिंदुस्तान में हुई, पाकिस्तान में हुई, इंडोनेशिया में हुई, मलेशिया में हुई, नहीं हुई ना, तो उस तरह की और मजबूत हुकूमत जो पूरी दुनिया में होगी, पूरे वर्ल्ड में, पूरे कुरे अर्ज पे, अमेरिका, जर्मन, फ्रांस सब में एक हुकूमत होगी इमाम ज़माना की, और इमाम ज़माना हुकूमत करेंगे। तो इमाम को सिपाहियों की ज़रूरत है, तो आप लोग तैयारी करो बोल रहे हैं सिपाही इमाम ज़माना बनने के लिए, अभी से तैयारी करो तो इमाम आएंगे तो आप जो है उसका हिस्सा बनेंगे, वरना आप जो है ऐसे ही इंतज़ार करते करते मर जाएंगे, और अगर ज़िंदा भी रहेंगे तो काम में नहीं आएंगे, मर गए भी तो मर गए, जिंदा भी रहे तो काम में नहीं आएंगे, क्योंकि आप तैयारी नहीं करे हुए सिपाही नहीं बन सकते आप इमाम के। किस चीज़ में मददगार बनना है इमाम के? अदालत में इंसाफ कायम करने में, नेकी फैलाने में, शराफत। आप खुद जब शरीफ नहीं बनेंगे तो शराफत क्या फैलाएंगे? आप खुद जब नमाजी नहीं बनेंगे तो लोगों को कैसे नमाजी बनाएंगे? तो फिर इमाम ज़माना के सिपाही कैसे बनेंगे आप? औरतों को कैसे बदलेंगे? औरतों की नुमाइंदा कैसे बनेंगे आप? इमाम के नुमाइंदे औरतों में भी होंगे, औरतों की नुमाइंदा कैसे बनेंगे? आपसे कैसे काम लेंगे? अब अगर सुन्नी लोग तैयारी करके बोले कि हम आपके गुलाम बनना चाह रहे हैं, हम आपको एक्सेप्ट कर ले रहे हैं, आप हमारे इमाम हैं, हम पूरे तैयार हैं, खाली आप हमारे को डायरेक्शन दो क्या करना है, तो वो लोग बन जाएंगे, वो लोग इमाम के सिपाही बन जाएंगे, उनकी पैदा यानी सुन्नी आगोश में پلنے والے لوگ امام کے سپاہی بن جائیں گے، لیکن ہو سکتا شیعہ لوگ سپاہی نہ بنے امام کے، جو نسلوں سے شیعہ چلے آ رہے ہیں وہ لوگ ویسے ہی رہ جائیں دوسرے. ابھی آپ دیکھیں گے ہندوستان کے شیعہ شیعت کے اوپر عمل نہیں کر رہے ہیں، لیکن نائجیریا میں 1 کروڑ لوگ شیعہ ہو گئے. ابھی ظہور کا مقدمہ شروع ہو گیا ہے، ابھی ہزاروں لوگ جو ہے تیاری کر رہے ہیں امام کی، ہزاروں لوگ اس وقت، لاکھوں کروڑوں لوگ، 1 کروڑ لوگ نائجیریا خالی ایک ملک میں جس کی آبادی 10 کروڑ کی ہے، وہاں پہ 1 کروڑ لوگ شیعہ ہو گئے، حزب اللہ بنا لیا عورتوں میں. نیٹ کے اوپر جا کے دیکھو زک زکی بڑھ کے ایک عالم ہے اہل سنت کے جو شیعہ ہو کے پوری ملک میں 1 کروڑ لوگوں کو شیعہ بنا دیا، 10 کروڑ میں سے 1 کروڑ شیعہ ہو گئے. وہاں کی عورتیں آپ لوگوں سے زیادہ جانتی ہیں، آپ لوگوں تو سنی گھروں میں پیدا ہوئے، سنیوں میں پلے بڑے جوان ہوئے سنی ماحول میں، اب ایک دم شیعہ ہو کر پکے شیعہ بن گئے، پکے حزب اللہ ہی بن گئے. ہم لوگ جو پرانے شیعہ ہیں وہ وہیں کے وہیں رہ گئے. تو اب ان لوگوں میں سے زیادہ لوگ امام کے سپاہیوں میں شامل ہوں گے یا ہم لوگ جو پرانے شیعہ ہیں وہ لوگ زیادہ شامل ہوں گے؟ اب کوفے کے جو تھے پرانے شیعہ تھے ان میں بہت کم لوگ گئے کربلا، بہت کم لوگ گئے. دوسرے لوگ جو اصلاً شیعہ خاندانوں کے نہیں تھے، ابھی مسلمان ہوئے تھے، وہب قلبی وغیرہ ابھی مسلمان ہوئے تھے، سیدھا امام حسین کے ساتھ چلے گئے. سمجھ رہے ہیں آپ؟ یہ تیاری نہیں کرنے کی وجہ سے، یہ ہم لوگوں کا فریضہ ہم کو بتا دینا ضروری ہے، نہیں بتائیں گے تو ہماری ہم بھی جو ہے پھنسیں گے کہ کیوں نہیں بتا دیے، کیوں پرانے شیعوں کو جو ہے نا شیعہ نہیں بنائے. ہم سمجھ رہے ہیں کہ ہم پرانے شیعہ ہیں تو ہم کو تو ضرورت ہی نہیں ہے، ہم امام آتے ان کے ساتھ دینے لگیں گے. نہیں دے سکیں گے ہم امام کا ساتھ، کیا ساتھ دیں گے، کس چیز میں ساتھ دیں گے؟ ظلم میں ساتھ دیں، ہم امام ظلم کریں گے کہ ہم تو ظلم سیکھے ہوئے ہیں، ہم تو بٹے بازی سیکھے ہوئے ہیں، ہم تو لوگوں کو گول پھرانا سیکھے ہوئے ہیں، ہم تو لوگوں کو چکما دینا گالیاں دینا سیکھے ہوئے ہیں، تو یہ کام کیا کام آئیں گے اپن لوگ کچھ کام آئیں گے امام کے؟ کیا سیکھے ہوئے بولے تو، گالی دینا اچھا آتا، لوگوں کو دھوکہ دینا اچھا آتا، لوگوں کو پھرانا اچھا آتا، یہی سیکھے نا اپن، اور کیا سیکھے؟ تو مطلب امام کے ساتھ کیسا دیں گے؟ تو جو لوگ پہلے سے تیاری کرے ہوئے وہ لوگ ساتھ دیں گے، ہم لوگ نہیں دے سکیں گے. امام کا ظہور مذاق نہیں ہے نا، پورے مسلمان بول رہے ہیں، صرف شیعہ نہیں بول رہے ہیں. امام آئیں گے، ظہور مہدی ہوگا، حکومت مہدی قائم ہوگی، پوری دنیا میں عدل و انصاف کی حکومت قائم ہوگی. یہ سارے مسلمان بول رہے ہیں، سنی بول رہے ہیں، دیوبندی بول رہے ہیں، بریلوی بول رہے ہیں، سارے مسلمان بول رہے ہیں. اب تو یقین ہے نا کہ امام آنے والے ہیں. تو کیا امام مہدی کا جا آج ظہور ہو جائے یا جمعے کو ظہور ہو جائے تو کیا ہم لوگ تیار ہیں؟ تو کیا یہ جو ہے مذاق کی بات نہیں ہے نا، دین میں مذاق نہیں چلتا نا. تو لہٰذا ہم کو سیریس طور کے اوپر تیاری شروع کرنا ہے، سیریس طور کے اوپر ہم کو نیک بننا ہے. فرض کرو اگر ہم ظہور نہیں ہوا، اگر ہماری موت آ جائے تو پھر ہم کو سوال نہیں ہے قبر میں، ہے نا؟ تو پھر ہمارے لیے کیا تیاری ہے؟ اگر ہم ایسے ہی مر جائیں گے تو کہاں جائیں گے؟ جہنم میں جائیں گے نا. تو لہٰذا ہم کو تیاری کرنا چاہیے، ہم کو اچھے بننا چاہیے، کوشش کرنا چاہیے، پوری کوشش لگانا چاہیے. اسکول میں پاس ہونے کے لیے کتنی کوشش کرتے ہیں، ویسے ہی دین میں کامیاب ہونے کے لیے، سچے مسلمان بننے کے لیے تیاری کرنا ہے. ایسا نہیں کہ منہ بولے مسلمان، ہاں مسلمان ہے، مسلمان ہے، کیا نام ہے، یاسمین، سکینہ، یہ نام کے مسلمان ہیں منہ بولے، حقیقت میں نہیں ہے. حقیقت میں بننے کے لیے تیاری کرنا ہے. 313 اگر صحیح سپاہی مل جائیں تو امام ظہور کر دیں گے، قیام شروع کر دیں گے، یعنی جنگ لڑنا شروع کر دیں گے، لشکر شروع کر دیں گے. 300 کا لشکر اگر مل جائیں گا تو، کیونکہ 313 تھے بدر میں، بدر کے اتنے صحابی اگر مل جائیں گے امام کو تو امام جو ہے نا جنگ شروع کر دیں گے ظالموں کے خلاف، حکومت کے خلاف لڑنا شروع کر دیں گے. 300 اگر صحیح سپاہی مل جائیں گے تو امام، 313 بس، کیونکہ جنگ بدر میں 313 تھے، اس سے زیادہ نہیں تھے. بعض روایت میں کہ جنگ بدر میں جو لباس حضور پہنے تھے نا رسول اللہ، وہی لباس امام زمانہ پہن کے آئیں گے، جنگ بدر کا لباس، جنگ بدر کی تلوار، جنگ بدر کا لے کے آئیں گے. اور جنگ بدر کی خصوصیت یہ ہے کہ کم من فئت قلیلت غلبت فئت کثیرہ، کتنے چھوٹے چھوٹے گروہ ہیں جو بڑے بڑے گروہوں پہ غالب آ گئے، یعنی کم لوگ بڑی طاقتوں پہ غالب آ جائیں گے. تو امام کے ساتھ کم لوگ ہوں گے لیکن بڑی حکومت پہ غالب آ جائیں گے، جس طرح سے امام حسین نے 72 کو لے کے قیام کیا تھا لیکن شہید ہو گئے تھے. اسی لیے امام زمانہ جنگ بدر میں جیسے حضور نے کامیابی حاصل کی تھی، 1000 لوگ دشمن کے تھے، اس کے مقابلے میں 3 گنا کم تھے لوگ، 300 تھے، دشمن 1000، اس کو شکست دے دیے. تو ویسے ہی جو ہیں امام بھی بڑی بڑی حکومتوں کو شکست دے کر حکومت اسلامی قائم کریں گے. تو لہٰذا ہم اس حکومت میں جینے کی تیاری شروع کریں. اگر ہم رمضان میں ٹھہر کے یہاں پہ سگریٹ پئیں گے، پانی پئیں گے، روڈ پہ لوگوں کے سامنے جو ہے کھانا کھا لیتے ہوئے جائیں گے، بسکٹ کھاتے ہوئے جائیں گے، موز کھاتے ہوئے جائیں گے، تو حکومت اسلامی اگر رہی تو کوڑے مارنے کا حکم ہے ایسے لوگوں پہ جو رمضان کی توہین کر رہے ہیں. حد جاری ہوتی مطلب کوڑے مارے جاتے، سزا ہے، جرم ہے. اب کوئی غلط کام کرے گورنمنٹ میں تو جرم نہیں ہے، ہے نا؟ جو جرم ہے اس کی سزا دیتی نا گورنمنٹ، لے جا کے کوڑے نہیں مارتی. ویسی جو ہے رمضان کا مذاق اڑانا جرم ہے. آپ روزہ نہیں بھی رہے تو پبلک میں آ کے نہیں کھانا، روزے داروں کے سامنے پبلک میں دروازہ کھول کے سامنے ٹھہر کے کھا رہے آپ، تو یہ کیا ہے؟ جرم ہے. ایسے لوگوں کو مارنا ہے کوڑے. تو امام زمانہ کی حکومت آئیں گی تو کوڑے پڑیں گے. تو لہٰذا پہلے سے تیاری کر لینا چاہیے نا، ایسی عادتیں چھوڑ دینا. تو کوشش کریں، دعا کریں کہ پروردگار جہاں جہاں پر بھی ظلم ہو رہا ہے اس کا خاتمہ فرما. پروردگار جہاں جہاں پر بھی مسلمانوں کی جان، مال، عزت و آبرو کی حفاظت فرما، مسلمانوں کو سچا مسلمان بنا دے، شیعوں کو سچا شیعہ بنا دے. جہاں جہاں پر بھی شیعوں پہ ظلم ہو رہا ہے، افغانستان، پاکستان، عراق، شام، لبنان، یمن، بحرین، سعودی عربیہ، جہاں جہاں پر بھی شیعوں کو قیدی بنایا گیا ہے، شیعوں کو اسیر بنایا گیا ہے، شیعوں پہ قتل کیا گیا ہے، پروردگار ان سب کو نجات عطا فرما.